السلام عليكم ورحمة الله. بسم الله الرحمن الرحيم، نحمده ونصلي ونسلم على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولقد آتينا داود منا فضلا يا جبال أوبي معه والطير وألنا له الحديد أن اعمل سابغات وقدر في السرد واعملوا صالحا إني بما تعملون بصير ولسليمان الريح غدوها شهر ورواحها شهر وأسلنا له عين القطر ومن الجن من يعمل بين يديه بإذن ربه ومن يزغ منهم عن أمرنا نذقه من عذاب السعير يعملون له ما يشاء من محاليب وتماثيل وجفان كالجواب وقدود راسيات اعملوا آل داود شكرا وقليل من عبادي الشكور فلما قضينا عليه الموت ما دلهم على موته إلا دابة الأرض تأكل من سأته فلما خر تبينت الجن أن لو كانوا يعلمون الغيب ما لبثوا في العذاب المهين. صدق الله مولانا العظيم وصدق رسوله النبي الأمي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذرياته. سورة سبأ کا درس چل رہا ہے اور سورة سبأ کا ایک بہت بنیادی مضمون ہے آخرت، قیامت، دوسری زندگی کا اثبات، اور اس کے لیے دلائل پیش کیے گئے، اس کے لیے اللہ سبحانہ و تعالی کی قدرت کا مفصل بیان ہوا. اسی طرح مشرکین اور منکرین کے جو اعتراضات تھے، جو سوالات تھے قیامت کے بارے میں، ان کا جواب دیا گیا. تو گزشتہ درس میں منکرین کا ایک اشکال تھا، وہ اشکال یہ تھا کہ اور وہ استہزاءً مذاق اڑاتے ہوئے نبی صلی اللہ علیہ وسلم کے بارے میں کہتے تھے، کہ لوگوں کو کہتے تھے کہ ہم آپ کو ایسے تمہیں ایسے آدمی کو بتا ہم تمہیں ایسے آدمی بتا دے دکھا دے ایسے آدمی کو وہ تمہیں وہ کیا کہتا ہے کہ اذا مزقتم کل ممزق انکم لفی خلق جدید، کہ جب تم انتقال کر جاؤ اور جسم پورا زمین سے مل گل جائے، ذرات الگ ہو جائے، زمین کھا جائے، پھر ہوا کے ذریعے ادھر ادھر منتشر بھی ہو جائے، اس کے بعد تمہیں دوبارہ پیدا کیا جائے گا، ایسا آدمی ہے جو یہ کہہ رہا ہے. تو اس رکو میں اللہ سبحانہ وتعالی نے جواب دیا، نبی صلی اللہ علیہ وسلم کی سچائی کی تاکید فرمائی، پھر فرمایا کہ وہ اگر ذرا آسمان اور زمین کو دیکھتے, ادھر ادھر دیکھتے تو انہیں سمجھ میں آتا کہ ہماری قدرت کتنی ہے, کہ جس نے آسمان کو پیدا کیا, جس نے زمین کو پیدا کیا, تو اس کو انسان کو پیدا کرنا نہیں, انسان کو دوبارہ پیدا کرنے میں کیا دشواری ہے. آگے اللہ سبحانہ وتعالی اپنی قدرت کے مزید دلائل بیان فرما رہے ہیں تاکہ منکرین اور ہر ایک کے ذہن میں بیٹھ جائے کہ اللہ سبحانہ وتعالی واقعتاً بعثت پر اور زندہ اٹھائے جانے پر قدیر ہے, قادر ہے. اسی طرح اس گزشتہ آیات میں اللہ سبحانہ وتعالی نے ان کو ذرا ایک دھمکی بھی سنائی کہ وہ مشرکین وہ مانتے ہیں کہ ہم نے زمین کو پیدا کیا, آسمان زمین و آسمان کے پیدا کرنے والے ہم ہیں, تو وہ ہماری باتوں کا انکار کرتے ہیں, ان کو یہ ڈر نہیں لگتا ہے کہ کسی وقت زمین میں ان کو دسا دیا جائے, زمین کی طرف سے کوئی آسمان کی طرف سے کوئی عذاب اٹھے, آسمان کا کوئی ٹکڑا ہی ان پر گر جائے یا کوئی اور عذاب. تو آگے کی آیات میں اللہ سبحانہ و تعالی بیان فرما رہے کہ اپنے آسمان پر اپنی قدرت اور زمین پر اپنی قدرت کی مثالیں بیان فرما رہے ہیں, کیسے اللہ سبحانہ و تعالی قادر ہے. اور وہ اللہ سبحانہ و تعالی نے اس انداز میں کیا کہ ماضی کے دو عظیم الشان انبیاء علیہ الصلوۃ والسلام, داؤد اور سلیمان علیہ الصلوۃ والسلام, اللہ سبحانہ و تعالی ان کا بیان فرما رہے ہیں. تو فرماتے ہیں وَلَقَدْ آتَيْنَا دَاوُدَ مِنَّا فَضْلًا, یقیناً ہم نے داؤد علیہ السلام کو ہماری طرف سے ایک عظیم الشان فضل انعام عطا فرمایا, ایک بہت بڑی نعمت. وہ کیا؟ وہ یہ کہ ہم نے پہاڑوں کو حکم دیا ہے, یا جبال اے پہاڑوں اوبی معه, تم ان کے ساتھ تسبیح کرو, ان کے ساتھ ذکر کرو. والطیر, اور پرندوں تم بھی. ہم نے داؤد علیہ السلام کو یہ نعمت دی کہ ہم نے پہاڑوں کو حکم دیا اور پرندوں کو بھی حکم دیا کہ جب داؤد علیہ السلام اللہ کے ذکر میں لگ جائے, تسبیح میں, تحمید میں, تورات کی تلاوت میں, تو تم اے پہاڑوں اور اے پرندوں ان کے ساتھ شریک ہو جانا. اب یوں تو اللہ سبحانہ و تعالیٰ کی ہر مخلوق اللہ سبحانہ و تعالیٰ کا ذکر و تسبیح بیان کرتا ہے, وَإِن مِّن شَيْءٍ إِلَّا يُسَبِّحُ بِحَمْدِ, کوئی ایسی چیز نہیں ہے پوری کائنات میں, پرندے سے لے کر پتھر تک, جو اللہ کی تسبیح بیان نہیں کرتی. وَلَكِن لَّا تَفْقَهُونَ تَسْبِيحَهُمْ, لیکن تم ان کی تسبیح کو نہیں سمجھتے. تو ویسے تو ہر چیز اللہ سبحانہ و تعالیٰ کی تسبیح اور ذکر کرتا ہے, لیکن داؤد علیہ السلام کی خصوصیت یہ تھی کہ جب وہ ذکر میں مشغول ہو جاتے تو پہاڑ اور پرندے ان کے ساتھ شامل ہو جاتے, اس طرح شامل ہو جاتے تھے کہ ان کو بھی سنائی دیتا اور سب لوگوں کو بھی سنائی دیتا کہ پہاڑ بھی ذکر میں مشغول ہے اور پرندے بھی ذکر میں مشغول ہے. تو یہ اللہ سبحانہ و تعالیٰ کا انعام ان پر تھا, اور یہ ایک معجزہ بھی تھا تاکہ اللہ سبحانہ و تعالیٰ اپنی قدرت دکھائے. اور مفسرین کہتے ہیں کہ اس میں داؤد علیہ السلام کے لیے بھی خاص فائدہ تھا. وہ خاص فائدہ کیا ہے کہ جب آدمی اکیلا ہو کر عبادت میں مشغول ہوتا ہے تو وہ ذرا دشوار ہوتا ہے, لیکن آدمی کے ساتھ کوئی اور ہو جاتا ہے تو ذرا آسانی ہو جاتی ہے. آپ نے خود اس کا تجربہ کیا ہوگا, مسجد میں آ کر تلاوت کرنے لگے, رمضان کا مہینہ ہے پورے مسجد میں سب تلاوت کر رہے, تو اس میں آدمی کو زیارہ پڑھنے میں آسانی ہوتی, اور گھر گئے اور صرف خود ہی تلاوت کر رہے تو ذرا دشوار لگتا ہے. تو اللہ سبحانہ وتعالی نے داؤد علیہ السلام کے فائدے کے لیے ایسا کیا کہ جہاں کہیں ذکر, اب جہاں کہیں باہر کہیں بھی وہ ذکر میں مشغول ہوتے, قریب میں پہاڑ پرندے تو ہوں گے ہی, تو وہ خود وہ ان کے ساتھ ذکر میں شامل ہو جاتے, لوگ بھی سنتے تھے اور وہ خود بھی سنتے تھے. تو یہ اللہ سبحانہ و تعالیٰ نے پہلی نعمت داؤد علیہ السلام کو عطا کی ذکر فرمائی. اور اس سے ہمیں بھی یہ سمجھ میں آتا ہے کہ یہ کسی کا انتظار تو نہیں کرنا چاہیے کہ جب ہمیں کوئی ساتھی ملے ذکر میں, عبادت میں, تلاوت میں, کوئی ایسی جگہ مل جائے جہاں دوسرے لوگ کر رہے ہیں, وہاں ہم ذکر, تلاوت, عبادت میں مشغول ہوں گے. لیکن اگر کوئی ایسی جگہ مل جائے, معلوم ہو کہ مسجد میں فلاں وقت لوگ تسبیح میں مشغول ہوتے ہیں, لوگ تلاوت ذکر میں مشغول ہوتے ہیں, تو ایسے اوقات اور ایسی جگہوں کو غنیمت سمجھنا چاہیے کہ اس میں ذکر و تلاوت آسان ہو جاتا ہے دوسروں کے بنسبت. تو یہ پہلی. اور اس نعمت میں اب پہاڑ وہ زمین کا سب سے عظیم شان حصہ ہے. تو اللہ سبحانہ وتعالی نے اشارہ کر دیا کہ دیکھو زمین پر میری قدرت کتنی ہے کہ جب چاہو تو زمین کے کسی حصے سے ذکر بھی کرواؤ جہرن. اور اسی طرح آسمان پر کتنا کنٹرول ہے کہ آسمان میں جہاں کہیں پرندہ ہے اسے بھی ذکر کرواؤ. وہ یہ پہلی نعمت اور پہلا معجزہ. دوسرا معجزہ, وَأَلَنَّا لَهُ الْحَدِيدِ, ہم نے ان کے لیے لوہے کو نرم کر دیا. ہم نے ان کے لیے لوہے کو نرم کر دیا. کتنا نرم کر دیا؟ لوہے آئرن, اس کو اتنا نرم کر دیا کہ وہ کہتے ہیں کہ موم واکس کی طرح تھا ان کے لیے. اور عموماً لوہے کے ساتھ کسی چیز کو بنانا تو پہلے گرم کرو, آگ پر لگاؤ, بہت گرم ہو جائے, پھر آلات کے ذریعے اسے جس شکل میں ڈالنا ہو ڈال دو. اب داؤد علیہ السلام کو ان میں سے کسی چیز کی ضرورت نہیں تھی. اللہ سبحانہ وتعالی نے ان کے لیے لوہے کو نرم کر دیا, لیکن گرم کر کے نہیں, اپنے عام جو ٹھنڈا ہو کر وہ ان کے لیے نرم تھا. تو وہ ہاتھ ہی سے جو کچھ لوہے سے بنانا چاہتے بنا سکتے تھے. اور اللہ سبحانہ وتعالی نے حکم دیا ان اعمل سابغات, کہ پوری پوری مکمل زرہے بناؤ. زرہے جسے انگریزی میں چین میل کہتے ہیں, جو اب دفاع کے لیے جنگ میں بنا کر جنگ میں اس کو استعمال کیا جاتا ہے, پہنا جاتا ہے. اور وہ لوہے کے بڑے بڑے حصے سے بنا ہوا نہیں ہوتا ہے, اس میں لوہے کے چھوٹے چھوٹے لنکس اسے کہتے ہیں, جیسے رسی میں چھوٹے چھوٹے رسی, ایک بڑی رسی ہو تو اس میں چھوٹی چھوٹی رسیوں سے بنا ہوا ہوتا ہے, چھوٹے چھوٹے دھاگوں سے. تو اسی طرح یہ جو یہ زرہے جو ہے, چین میل جسے کہتے ہیں, اس میں لوہے کے چھوٹے چھوٹے ٹکڑے ہوتے ہیں. اور مقصد یہ ہوتا ہے کہ اس میں دفاع بھی ہو جائے, حفاظت بھی ہو جائے, اور ساتھ ساتھ آدمی حرکت بھی آسانی سے کر سکے. اگر بڑے حصے ہوتے لوہے کے پھر تو ذرا مشکل ہوتا ہے. تو اللہ سبحانہ و تعالیٰ نے یہ ان کو حکم فرمایا کہ یہ ہم نے آپ کے لیے لوہے کو نرم کر دیا, تو اس کے ساتھ جو بھی ضرورت کی چیز بنانے ہو بنانا, لیکن بطور خاص یہ کام کرو, یہ پیشہ اپناؤ, یہ آکیوپیشن, یہ آپ کا جاب ہے. وقدر فی السرد, اور کریا جوڑنے میں توازن سے کام لو. وقدر فی السرد کا معنی جو کریا ہے, جو چھوٹے حصے ہیں, ان میں توازن سے کام لو, یعنی اچھی طرح بناؤ, بالکل صحیح مقدار کے, موٹائی کے اعتبار سے صحیح بناؤ. تو ہم نے آپ کے لیے لوہے کو نرم کر دیا, اور ہم آپ کو حکم کر رہے ہیں کہ اس کے ذریعے زرہے بناؤ, چین میل بناؤ, اور بالکل ٹھیک ٹھیک بناؤ, اہتمام کے ساتھ اچھی طرح بناؤ. تو یہ اللہ سبحانہ وتعالی نے ان کو حکم دیا. اور یہ حکم کیوں دیا, ہم اس پر آتے ہیں. تو یہ اللہ سبحانہ وتعالی نے حکم دیا. اب یہ دوسرا معجزہ ہے, اور اس کے پیچھے ایک واقعہ ہے. وہ واقعہ یہ ہے کہ داؤد علیہ السلام کو اللہ سبحانہ وتعالی نے نبوت بھی عطا کی اور بادشاہت بھی. تو اب نبی بھی تھے اور بادشاہ بھی, لیکن نبی تو بہت متواضع ہوتے ہیں, اور اسے نبی کو اللہ کا خوف بھی بہت زیادہ ہوتا ہے. تو وہ وقتاً فوقتاً اپنے لباس پوشاک کو بدل کر بازار میں چلے جاتے تھے, कि किसी को मालूम नहीं कि ये दाऊद अलैहिस्सलाम ये बादशाह है, और लोगों को पूछे थे कि दाऊद बादशाह के बारे में क्या राय है, कैसा है, वो आदिल है, रहम दिल है, जरूरियात पूरा करता है, पूरी करता है कैसे, क्यों, ताकि अगर कोई ऐब हो, कहीं कोई जुल्म हो रहा, कहीं कोई कोताही हो रहा है तो उन्हें मालूम हो जाए, इतनी फिक्र करते खुद निकल जाते थे। तो इससे हमें ये भी मालूम होता है, एक तो ये मालूम होता है कि अपने उयूब और अपनी कोताहियां ढूंढना चाहिए। मुसलमान के लिए अल्लाह की फरमा बरदारी के पीछे जो लगा हुआ होता है उसके लिए ये मुनासिब नहीं कि वो अपनी उयूब की फिक्र न करे, वो ये सोच, ये वक्तन फवक्तन न सोचे कि मेरे अंदर क्या ऐब है। देखो ये बहुत अहम इसलिए है कि शैतान का एक हथियार और शैतान का एक प्लान ये है कि जब आदमी, एक तो ये कि वो दीन पर चलने से ही रोकता है, रोकने की कोशिश करता है, लेकिन देख लिया कि ये शख्स तो अब नमाज पढ़ने वाला है ही, ये शख्स तो अब रोजा रखने वाला है ही, दीन की कोशिश करने वाला है ही, तो अब शैतान दूसरा तरीका इख्तियार करता है, दूसरी राह से उसे मारने की कोशिश करता है। वो क्या, वो उसे कुछ कुछ इबादत करने देता है, कुछ कुछ बड़ी इबादतें, तो ये शख्स समझने लगता है कि अब मैं दीन पर चलने लगा, लेकिन साथ साथ उसके उयूब और उसके गुनाह उससे छुपा लेते हैं, तो अब गुना अच्छे काम भी हो रहे हैं लेकिन साथ साथ गुना भी, और शैतान को मालूम है कि गुना भी जिंदगी में है तो उसके लिए फिर भी आखिरत में दुश्वारी होगी, और वो शख्स बेचारा यही समझ रहा है कि मैं दीनदार हूं, चूंकि शैतान ने छुपा लिया है। बहुत आसान मिसाल दे दो, मस्जिद में हम कोई शख्स आ रहा है, मस्जिद आते वक्त बदनजीर हो गई, मस्जिद आते वक्त किसी से मुलाकात हो गई, कुछ गीबत हो गई, मस्जिद में दाखिल हो गए, नमाज पढ़ ली, नमाज के बाद तस्बीहात सुन्नतें पढ़कर वापस निकल गए, तो घर पहुंचे, घर पहुंचने के बाद शैतान हमारे जहन में ये बात तो रखी है कि हम कहे और हमने ईशा की नमाज पढ़ ली, उसके बाद तस्बीहात सुन्नतें वितर, और ये हमारे जहन से ओझल कर देगा कि चलते चलते रास्ते में बदनजरी भी हो गई, गीबत भी हो गई, तो हम बहुत खुश होंगे और शैतान भी बहुत खुश कि ये बेचारे तो यही समझा है कि वो दीनदार है। तो किसी भी मुसलमान के लिए मुनासिब नहीं कि वो अपने उयूब की जस्तजू में न रहे कि मेरे अंदर क्या ऐब है, वक्तन फवक्तन अपनी जिंदगी के दुख को देखे, अगर रोजाना कर सके तो ये तो बेहतरीन है कि रोजाना दिन के आखिर में जरा देख ले कि ये दिन कैसा रहा, क्या आमाल किए, कहीं कोई गलती कोई गुनाह तो नहीं हो गया, अगर ना हो सके तो हफ्ते में एक मरतबा अपनी जिंदगी पर गौर करें। और इसी तरह दूसरा तरीका जो इस वाकये से मालूम होता है वो कि लोगों को पूछे, बतौर खास जो करीबी लोग हैं, फैमिली के लोग, उनको फैमिली के लोगों को वक्तन फवक्तन कहना चाहिए कि अगर मेरे अंदर कोई ऐब कोई कोताही नजर आए तो अच्छे अंदाज में मुझे कह दीजिए, ये तुम्हारा मेरे ऊपर एहसान होगा। और इस वाकये से हमें यह भी पता चलता है कि कभी कभार आदमी अपने खुद के उयूब से नजर नहीं आते, इसीलिए दूसरों को पूछना पड़ता है। अब दाऊद अलैहिस्सलाम नबी, दीन के फहम के एतबार से बहुत आला, इल्म के एतबार से बहुत आला, लेकिन उन्होंने भी जरूरत समझी कि मैं सिर्फ अपनी जिंदगी पर खुद गौर ना करूं, मैं जाकर दूसरों को भी पूछूं। तो खैर दूसरों को वो वक्तन फवक्तन निकल जाते थे इस तरह। तो सारे बहुत आदिल रहम दिल बादशाह थे, तो लोगों को पूछे रहते थे तो सब लोग कहते थे कि अच्छे आदमी है, अच्छे आदमी है, माशाल्लाह रहम दिल है, हमारी ज़रूरियात पूरी करता है। अब जब अल्लाह सुभान व तआला देखता है कि कोई शख्स अपने दीनी फ़ायदे और दीनी तरक्की के लिए तालिब है, ये चाहता है, तो अल्लाह ताला उसके लिए असबाब पैदा करते हैं। तो अल्लाह सुभान व तआला ने एक फरिश्ते को इंसानी शक्ल में भेजा और दाऊद अलैहिस्सलाम से उनसे मुलाकात हो गई उसकी। तो अब दाऊद अलैहिस्सलाम को पता नहीं कि ये तो अल्लाह की तरफ से भेजा हुआ, फिर तो सोच रहे होंगे कि ये रईयत का कोई फर्ज है, तो उससे भी पूछा कि हमारे बादशाह दाऊद के बारे में आपकी क्या राय है? तो उस फरिश्ते ने कहा कि आदमी तो है, बहुत अच्छा आदमी है, ऐसे है वैसे है ऐसे है, लेकिन एक बात है जो जरा काबिले इस्लाह है, वो ये कि वो खुद और उसके घर वाले वो बैतुल माल से खाते हैं, लोगों के का जो माल है, मुल्क का जो माल है उसमें से खाते हैं। अब ये बात जो है, अगर कोई शख्स मुसलमान और मुल्क की खिदमत में लगा होता है, मसलन इस्लामी मुल्क है तो इस्लामी मुल्क में बैतुल माल है जो ट्रेजरी है जो जिसे हम कहते हैं। अब कोई शख्स अगर मुल्क की और दीन की खिदमत में लगा होता है, मसलन बादशाह, खलीफतुल मुस्लिमीन, उसका वजीर, और इस तरह लगा हुआ है कि काम करने के लिए वक्त ही नहीं, तो ऐसे शख्स के लिए बैतुल माल से कुछ वजीफा लेने में कोई हर्ज नहीं। जैसे कि खाएगा कहाँ से, बीवी बच्चे को खिलाएगा कहाँ से। इसी इसी तरह उलमा ने ये भी लिखा है, और पहले जमाने में होता था भी जब इस्लामी माल, कि इसी तरह जो उलमा और जो खुद्दाम दीन फुल टाइम दीन की खिदमत में मशगूल है, तो उनको भी मुल्क की तरफ से वजीफा मिलता था कि ताकि वो पूरे वक्त वो फी सबीलिल्लाह दीन की खिदमत कर सके, तो उसमें कोई हर्ज नहीं। लेकिन अगर आदमी से हो सके तो फिर भी खुद कमाई करना और ये बैतुल माल से कोई पैसे को तर्क करना बेहतर है, तो ये कोई गुनाह नहीं कर रहे थे दाऊद अलैहिस्सलाम। लेकिन एक बात थी कि जो बेहतर ये था कि खुद की कमाई खुद खुद कमाए, तो ये फरिश्ते जो इंसानी शक्ल में आया था उसने ये कहा कि अगर वो खुद कमाई करके अपने घर वालों को खिलाता पिलाता खुद तो बेहतर होता। अब दाऊद अलैहिस्सलाम तो अपनी इस्लाह और अपनी तरक्की की फिक्र में तो थे ही, तो उसने ये बात सुनी तो उसमें बहुत खुशी उन्हें बहुत खुशी हुई। अब वो सोच में पड़ गई कि मैं क्या काम करूं, ऐसा मैं तो हूं नहीं कि बचपन में कोई पेशा सीखा या खानदान से कोई पेशा सीखा। तो उन्होंने अल्लाह सुबहान व तआला से दुआ दुआ शुरू की कि अल्लाह मुझे कोई पेशा सिखा दे, कोई काम सिखा दे और मेरे लिए आसान कर दे कि मैं उसके जरिए कमाई करूं। अब इस दुआ के नतीजे में अल्लाह सुबहान व तआला उनको ये मौजिज़ा और ये नेमत अता फरमाई कि उनके लिए लोहे को नरम कर दिया, उनसे फरमाया कि इसके जरिए जिरहे बनाओ और इसके बेचो और ये आपकी कमाई होगी। तो ये मौजिज़ा इसलिए दाऊद अलैहिस्सलाम को मिला। अब तो अल्लाह सुबहान तआला ने मौजिज़ा दिया और फरमाया कि उससे जिरहे बनाओ और वक़द्दिर फिसर और अच्छी तरह बनाओ, अच्छी तरह अंदाज़ा लगाओ, सही मकदार के करिया हो अच्छी तरह, बहुत मोटे नहीं बहुत बड़े नहीं। अब इससे हमें पता चलता है कि जो भी काम आदमी करता है उसे हद इम्कान दीनी दुनियावी काम क्वालिटी के साथ करने की कोशिश करनी चाहिए, अच्छी तरह जितना हो सके। हदीस शरीफ में आता है कि अल अनात मिन अल्लाह वल उजलत वल अजलत मिन शैतान। अनात का माना जल्दी किए बगैर कोई काम करना, आहिस्ता आहिस्ता अच्छी तरह काम करना। ये सिफत अगर किसी के अंदर हो कि वो जल्दबाजी से काम नहीं लेता है, हेस्टीनेस से काम नहीं लेता है, दीन में भी, इबादत में भी, नमाज में भी, तिलावत में भी, जिक्र में भी, इसी तरह दुनियावी उमूर में भी कोई काम करना तो जल्दबाजी नहीं, अच्छी तरह क्वालिटी की ज़्यादा फिक्र, वो ये सिफत अल्लाह की तरफ से है। और अगर किसी के अंदर जल्दबाजी हो दीन में भी, नमाज हो जाए जल्दी निकल गया, लास्ट मिनट में आ गया और जल्दी 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 वजू जल्दी जल्दी, तिलावत भी करें तो जल्दी जल्दी, कब ये पारा खत्म हो जाए। इसी तरह दुनियावी काम में भी कि क्वालिटी के, तो ये सिफत ये शैतान की तरफ से है, इसे कि उससे नुकसान होता है दीन में भी और दुनिया में भी। दुनिया में भी कोई काम क्वालिटी के बगैर करेंगे जल्दबाजी में तो उससे नुकसान होगा। तो ये दाऊद अलैहिस्सलाम को सिखाया गया कि काम ये हमने आपको सिखाया, तरीका भी अल्लाह ताला ने इल्हाम फरमाया। और मुफस्सिरीन कहते हैं कि इससे पहले चेन मेल और ये जिरहे किसी ने बनाए नहीं, किसी को तरीका मालूम नहीं था। ये उन चीजों में से जो अल्लाह सुबहान व तआला ने वही के जरिए इंसान को सिखाया, اور پھر اس کے داؤد علیہ السلام سے لوگ دوسرے لوگ بھی سیکھے، ان کے بعد یہ سلسلہ چلتا رہا. تو وقدر فی السرد کا مفسر کا ایک معنی مفسر نے یہ لیا کہ کریو کو توازن کے ساتھ اچھی طرح بناؤ، اندازے کے ساتھ. اور دوسرا بعض مفسر نے ایک دوسرا معنی لیا، وہ یہ کہ یہ جو ہم نے آپ کو یہ کام اور آکیوپیشن سکھایا ہے، تو وقدر فی السرد ان زرہ کو بنانے میں وقت متعین کرو. وقت متعین، اس کا کیا معنی؟ اس کا معنی یہ کہ ایسا نہ ہو کہ ہم نے آپ کو یہ کام سکھایا، یہ پیشہ سکھایا، تو آپ پورے دن اسی میں لگے رہے. نہیں نہیں اس کے لیے وقت متعین کرو کہ اس وقت کے لیے کام میں مشغول ہوں گے، اور اس کے علاوہ جو وقت ہے وہ اپنی دوسری ضروریات عبادت کے لیے. اس سے ہمیں دو بہت اہم سبق ملتے ہیں، ایک یہ کہ دنیاوی کام کرنا یہ اچھی چیز ہے، نبی نے بھی کیا، بلکہ نبی نے اللہ سے دعا مانگی کہ بیت المال سے میں پیسے نہیں لینا چاہتا ہوں، مجھے کوئی پیشہ سکھائے. نبی صلی اللہ علیہ وسلم کی احادیث میں بھی بہت سے فضائل ہیں کہ خود کمانے کے. دوسرے انبیاء علیہ السلام بھی خود کماتے تھے، زکریا علیہ السلام وہ کارپینٹر تھے، بڑھائی. تو یہ اچھی چیز ہے خود کمانا. شریعت یہ نہیں سکھاتے کہ گھر بیٹھے رہو، حکومت سے پیسے لیتے رہو، پورے دن مسجد میں گزارو. شریعت یہ نہیں سکھاتا ہے، شریعت سکھاتا ہے کہ خود کماؤ. لیکن ساتھ ساتھ شریعت یہ بھی سکھاتا ہے کہ خود کمانے میں اتنے منہمک مت ہو جاؤ کہ دوسرے ضروریات اور دین کو بھی چھوڑ دیا. کمانا تو ایک ضرورت ہے، اور ضرورت کی چیز آدمی زیادہ جتنی دیر کے لیے ضروری اتنی دیر کے لیے ہی کرتا ہے. اپنے بشری تقاضے پورا کرنا یہ ضرورت کی چیز ہے. اب کوئی بھی شخص بیت الخلاء میں ضرورت سے زیادہ وقت نہیں گزارتا ہے. ضرورت کی چیز ضرورت کی مقدار پر کیے جاتے ہیں. تو کماؤ، لیکن کماؤ حسب ضرورت، جتنے ضرورت ہے اچھی کمفرٹیبل زندگی کے لیے، انہماک نہ ہو. یہ ایک سبق ہمیں ملتا ہے. دوسرا سبق ہمیں یہ ملتا ہے کہ ہر کام کے لیے وقت متعین ہونا چاہیے، دنیاوی کام کے لیے بھی، دینی کام کے لیے بھی. اور اللہ سبحانہ و تعالیٰ نے پریکٹیکلی ہمیں یہ سکھانے کے لیے بعض کاموں کا اللہ سبحانہ و تعالیٰ نے خود ہی وقت متعین کر لیا، جیسے فرض نماز. اللہ سبحانہ و تعالیٰ ہمیں ہمارے اوپر نہیں چھوڑا، خود ہی متعین کر دیا کہ دن میں پانچ نماز اور اپنے وقت پر متعین کرو. نہیں، ان اوقات میں سکھانے کے لیے ہمیں کہ عبادت کے لیے بھی اور دنیاوی کام کے لیے بھی وقت متعین ہونا چاہیے. تلاوت کی ترغیب دی. اب اگر کسی کو تلاوت اپنی زندگی میں لانا ہو تو آسان طریقہ یہ ہے کہ مقدار متعین کرو اور وقت متعین کرو. یہ نہیں کہ انشاءاللہ اب سے میں تلاوت کروں گا، نہیں ہوگا. ایک دو دن کے بعد، ایک دو ہفتے کے بعد چھٹ جائے گا. طریقہ کیا ہے؟ انشاءاللہ میں تلاوت کروں گا، اتنی تلاوت کروں گا روزانہ. اور مقدار بھی ایسا ہو کہ آدمی یہ سمجھے کہ نہیں، یہ میں روزانہ کر سکتا ہوں. شوق میں آ کر یہ نہیں کہ اب روزانہ پانچ پارے پڑھو، دیکھے میں کتنا پڑھ سکتا ہوں، کتنا ہے جو میں روزانہ پڑھ سکتا ہوں. تو آدمی یہ سوچے کہ ایک پارا ہو تو اچھا ہے. علماء کہتے ہیں کہ حافظ کو اگر غیر حافظ اگر ایک پارا روزانہ پڑھ سکے تو یہ اچھا ہے، اور حافظ اگر تین پارے تو اچھا ہے. لیکن اگر آدمی یہ سوچے کہ میں تو آدھا پارا، پاؤ پارا پڑھ سکتا ہوں روزانہ، تو اس سے شروع کرے. لیکن مقدار متعین کرے، وقت بھی متعین کرے. میں پاؤ پارا روزانہ پڑھوں گا فجر کے بعد، یا تو کام سے آنے کے بعد، کھانا کھانے کے بعد. ایسا کرے گا آدمی، اور اس وقت میں وہ پورا کرنے کا اہتمام کرے گا، پھر دیکھے گا کہ وہ چلتا رہے گا. کسی بھی دینی کام یا دنیاوی کام پابندی کے ساتھ اپنی زندگی میں لانا ہو تو اس کے لیے وقت متعین کرو. یہ ہمیں دوسرا سبق ہمیں ملتا ہے. تو پہلا سبق کام میں انہماک نہ ہو، اور دوسرا سبق ہر چیز کے لیے وقت متعین ہو، وقت اور مقدار. تو یہ اللہ سبحانہ وتعالیٰ ان کو یہ نعمت دی، اور ساتھ ساتھ یہ رہنمائی بھی فرمائی. آگے فرمایا وَاعْمَلُوا صَالِحًا، اور نیک کام کرو. उसमें वही वही पहली बात कि सिर्फ पेशे पेशे नहीं, उसके साथ अच्छे काम भी। और दूसरा दूसरा मकसद इसमें ये कि हमने आपको एक बहुत बड़ी नेमत दी, दो बड़ी बहुत बड़ी नेमत है मोजिजा, तो अब शुक्र शुक्र में भी नेक काम करो, शुक्र ग्रैटिट्यूड, इसका क्या माना। तो आगे भी आ रहा है तो उसको यही हम समझा देते हैं। उलमा कहते हैं कि शुक्र के तीन हिस्से हैं, एक हिस्से का ताल्लुक दिल से है, दूसरे हिस्से का ताल्लुक जुबान से है, और तीसरे हिस्से का ताल्लुक आजा और बदन से है। शुक्र का पहला हिस्सा जिसका ताल्लुक दिल से है वो क्या है, वो ये कि जो भी नेमत अल्लाह ताला की तरफ से मिली उसके बारे में ये सोचे कि ये अल्लाह से मिली, ये मेरी खुद की कमाई नहीं हुई, अल्लाह ताला की तरफ से दी हुई है और मैं उसका मुस्तहिक और डिजर्विंग भी नहीं था। अल्लाह आन की नेमत, ये अल्लाह सुभान व तआला की तरफ से है, मैं उसका मुस्तहिक डिजर्विंग नहीं था, ये मेरे मुस्तहिक हुए बगैर मैंने कुछ किया नहीं, अल्लाह सुभान व तआला मुझे दे दिया। ये दिल का शुक्र है कि दिल में ये एहसास हो कि नहीं, ये मेरे अल्लाह की तरफ से मेरे ऊपर एक इनाम है, एक हदिया है जो मुझे मुफ्त में मिला है और बहुत कीमती है। ये दिल का काम है। दूसरा जुबान का काम, जुबान का काम ये कहना कि अल्हम्दुलिल्लाह, अल्लाहुम्म लकल हम्दु व लकल शुक्रु, ए अल्लाह तेरा बड़ा करम और एहसान है। और तीसरा काम है बदन का काम, वो ये कि उस नेमत को अब इस्तेमाल करें इस तरह जैसे अल्लाह सुबहाना व तआला चाहते हैं। आंख की नेमत अल्लाह सुबहाना व तआला दी, अब इसके लिए शुक्र का पहला हिस्सा दिल में ये सोचे कि कितनी बड़ी नेमत, उस पर कीमत कोई लगा नहीं सकता है, मिलियन बिलियन कोई भी कीमत नहीं लगा सकता है, मुझे मुफ्त में मिली कुछ मुझे। फिर जुबान का काम अल्हम्दुलिल्लाह, अल्लाहुम्म लकल हम्दु व लकल शुक्रु। और अब बदन का काम कि इस आग को ऐसे ही इस्तेमाल करें जैसे अल्लाह सुभान व तआला चाहते हैं। अल्लाह ताला की हर नेमत के लिए शुक्र के ये तीन हिस्से हैं, और इन तीनों हिस्सों में से सबसे अहम हिस्सा वो तीसरा है। अगर दिल ये सोचता है कि अल्लाह का बहुत बड़ा एहसान है, जुबान ये कहता रहे कि अल्लाह का बहुत बड़ा एहसान है अल्हम्दुलिल्लाह, लेकिन इस नेमत को ऐसा इस्तेमाल ना करे जैसा करना चाहिए, तो ये हकीकी शुक्र नहीं हुआ। इसीलिए आगे अल्लाह सुभान व तआला सुलेमान अलैहिस्सलाम पर अपनी जो नेमत है और मौजज़ात है वो जिक्र फरमाएंगे, और फिर उसके बाद फरमाते हैं कि शुक्र के दाऊद और सुलेमान अलैहिस्सलाम दोनों को हुक्म दिया, ए अमलु आल दाऊद शुक्र, ए दाऊद के खानदान तुम शुक्र करते हुए अमल करो, अमाल करो। क्या पता चला, सिर्फ जुबान से कहना और दिल से ख्याल करना ये काफी नहीं है, शुक्र में अमल भी चाहिए। और वो अमल क्या है, वही है कि इस नेमत को ऐसे ही इस्तेमाल करो जैसे अल्लाह सुबहाना वताला चाहते हैं। तो वह अमल वो सौदिहा, इसीलिए फरमाया कि शुक्र में अमल करो। इन्नी बिमा तअमलून बसीर, यकीनन मैं देख रहा हूं जो तुम कर रहे हैं। तो ये दाऊद अलैहिस्सलाम की नेमत है, और मेरी चाहत तो ये थी कि हम सुलेमान अलैहिस्सलाम की नेमत है और आगे उनका एक मुख्तसर किस्सा है वो भी हम बयान कर दें। चलो सुलेमान अलैहिस्सलाम की नेमत भी हम बयान कर लेते हैं, वली सुलेमान ये मुख्तसर ही होगा। और सुलेमान तो ये दाऊद अलैहिस्सलाम हो गए। अब सुलेमान अलैहिस्सलाम उनके बेटे थे, उनके साहिबजादे, और सुलेमान अलैहिस्सलाम उनके वो भी अल्लाह सुभान व तआला उनको नबूवत अता किया, और दाऊद अलैहिस्सलाम के इंतकाल के बाद वो भी बादशाह बन गए। तो सुलेमान अलैहिस्सलाम के लिए हमने हवा को मुसख़र कर दिया, हवा को। तो अल्लाह सुभान व तआला अभी भी अपनी कुदरत बयान फरमाए कि देखो आसमान और ज़मीन पर हमारे पास कितनी कुदरत है। तो जिस तरह हमने इन लोगों को नेमतें दी इसके ज़रिए, हम तुम ए मुनकिरीन उसको सज़ा भी दे सकते हो उसके ज़रिए। और हम जो है हम दीन को सामने रखते हुए देखते नहीं, दीन को सामने रखते हुए सोचते नहीं। अगर दीन और अल्लाह की कुदरत को सामने रखते हुए हम सोचते तो हमें नज़र आता कि अल्लाह सुबहान व तआला की कुदरत के कितने मनाजिर आते रहते हैं। فلاں جگہ پر زلزلہ ہو گیا، مالدار ملک، ہزاروں نہیں ملینوں کے مالک، لیکن زلزلہ ہوا تو کچھ نہ کر سکے اور ملینوں کا نقصان ہوا. تو اگر ہم دین اور اللہ کی قدرت کی نظر سے سوچتے تو ہم سوچ سکتے کہ اللہ کیسی ہے، اللہ کی قدرت اور زمین پر کتنا کنٹرول ہے، اتنے پیسے، اتنا مالدار ملک اور ٹیکنالوجی کے اعتبار سے بہت آگے. اب دیکھیں گے کہ اللہ کی قدرت ہے کہ زلزلہ، اسی طرح وہ ہریکینز، ایسے بڑے بڑے جو ڈیزاسٹرز ہوتے ہیں وہ مالدار ملکوں میں بھی ہوتا ہے، ایسے ملکوں میں ہوتا ہے جو ٹیکنالوجی سائنس کے لحاظ سے بہت ترقی یافتا ہے. جاپان جیسا ملک بار بار زلزلے ہوتے ہیں، امریکہ جیسا ملک بار بار ہریکینز، ایسے طوفان ہوتے ہیں. کیوں؟ اللہ سبحانہ، ایک وجہ یہ کہ اللہ سبحانہ دکھاتے کہ جتنی ترقی آدمی کرتا ہے، زمین آسمان تو اللہ کی قدرت، اللہ کے قبضے ہی میں ہے، اور وقتاً فوقتاً اس سے ایسا کام لیتے ہیں کہ انسانیت عاجز ہو کر بیٹھ جاتا ہے کہ کیا کر سکے. ابھی امریکہ میں قریب میں وہ ونٹر میں ایسی ٹھنڈک ہو گئی، ایسے طوفان کہ پورے ملک بیٹھ گئی، لوگ مر رہے، لیکن کوئی سلوشن نہیں ہے. اگر ہم دین کی اور اللہ کی قدرت کی نظر سے دیکھتے تو ہم اس سب سے سبق لیتے. تو یا اللہ سبحانہ تعالیٰ یہی فرمایا کہ دیکھو زمین آسمان ہوا کے اوپر ہماری کتنی قدرت ہے کہ ہم نے داؤد علیہ السلام کے لیے ایسا کیا، اب سلیمان علیہ السلام کے لیے ہوا کو مسخر کر دیا. اب اور سلیمان علیہ السلام کے لیے ہوا کو مسخر کر دیا، اس کا کیا معنی؟ کہ ہوا کے ذریعے سلیمان علیہ السلام جہاں جانا چاہتے تھے جا سکتے تھے. غدوہا شہر و رواحہا شہر، اور صبح کا سفر ایک مہینے کی مسافت اور شام کا سفر بھی ایک مہینے کی مسافت. کتنا سپیڈ تھا، مائلز پر آور کتنا تھا؟ اتنا تھا کہ آدمی جتنی مسافت طے کر سکتا ہے گھوڑے کے ذریعے یا پیدل چل کر ایک مہینے میں، وہ سلیمان علیہ السلام کے لیے ایک صبح کا کام تھا، ایک شام کا کام تھا. تو یہ ہوا کو ہم نے مسخر کیا. اب ہوا کو کیوں مسخر کیا؟ اس کے پیچھے بھی ایک واقعہ ہے، لیکن وہ واقعہ چونکہ آگے آ رہا ہے اس لیے ہم یہاں اسے عرض نہیں کریں گے. تو یہ ایک نعمت. دوسری نعمت، وہ اصل نہ لہو عین القطر، اور ہم نے ان کے لیے تانبے کا چشمہ بہا دیا. تانبا، کاپر، یہ بھی ایک بہت اہم چیز ہے، استعمال ہوتی ہے مختلف چیزوں کو بنانے میں. تو داؤد علیہ السلام کے لیے ہم نے لوہے کو نرم کر دیا. اب سلیمان علیہ السلام کے لیے اس کے ایک مشابہ نعمت کہ تانبے کو کا ایک چشمہ جاری کیا. تو مفسرین کہتے ہیں عموماً تانبے وہ تو زمین کے اندر سے ملتا ہے اور وہ منجمد ہوتا ہے، پتھر وغیرہ کے ارد گرد ملتا ہوگا. تو سلیمان علیہ السلام کے لیے ایک باقاعدہ چشمہ تھا کہ وہ سیال ہو کر، لکوڈ ہو کر نکلتا تھا، اور سلیمان علیہ السلام اس کو جس شکل میں بنانا چاہتے بناتے تھے، پھر وہ منجمد ہو جاتا تھا. وَمِنَ تو یہ دو نعمتیں، ہوا اور تانبے کا چشمہ. تیسری نعمت، وَمِنَ الْجِنِّ، اور جنات میں سے بعضوں کو مسخر کر دیا. اب جنات میں سے ہر ایک برا نہیں ہوتا ہے اور ہر ایک اچھا بھی نہیں. جنات جس طرح، جنات میں سے مسلمان اور غیر مسلم ہو تو اسی طرح انسان میں سے، اسی طرح جنات میں سے. تو جنات میں سے ایک جماعت تھی جس پر سلیمان علیہ السلام کو اللہ تعالیٰ نے قدرت دی، اور جنات کو اللہ نے بہت طاقتور بنایا ہے، مشکل مشکل کام کر سکتے ہیں. تو ومن الجن، اور جنات میں سے بعضوں کو مسخر کر دیا. من یعمل بین یدیہ، جو ان کے سامنے کام کرتے تھے اپنے رب کے حکم سے، کہ اللہ سبحانہ و تعالیٰ کے حکم سے اللہ نے ان کو مسخر کر دیا کہ سلیمان علیہ السلام جو کام کروانا چاہتے کر سکتے تھے. ومن یزغ منہم عن امرنا نذقہ من عذاب السعیر، اور ساتھ ساتھ اللہ کی طرف سے ایک وعید بھی تھی، ایک وارننگ بھی تھا ان جنات کے لیے کہ جو بھی ہمارے حکم سے، یعنی ہمارے سلیمان علیہ السلام جو حکم دے اس سے ہٹے گا تو ہم اسے دہکتی آگ کے عذاب چکائیں گے. کہ یہ سلیمان علیہ السلام ہمارے نبی ہے تو ان کی بات ماننا تمہارے اوپر لازم ہے. تو جو بھی، تو وعید بھی سنائی ساتھ، تو جنات کو مسخر کر دیا. تو جنات کو مسخر کر دیا اور جنات کو وعید بھی سنائی کہ اگر ان کی بات نہ مانو گے تو ایسا ہوگا. सुलेमान अलैहिस्सलाम, पहले आगे की आयत हम देखते हैं कि सुलेमान अलैहिस्सलाम सलाम के लिए वो क्या काम करते थे। यअमलून लहू मा यशा, वो सुलेमान अलैहिस्सलाम सलाम के लिए जो वो बनाना चाहते थे बनाते थे। जैसे कुछ मिसालें हैं, जैसे महारिब, बड़ी बड़ी इमारतें, व तमाथील, और तस्वीरें, पिक्चर्स। अब तस्वीरें तो उसमें हो सकता है कि गैर ज़िरू की तस्वीरें, मुख्तलिफ अशा की तस्वीरें, और हो सकता है कि ज़िंदा लोगों की तस्वीरें भी हो। चूँकि सुलेमान अलैहिस्सलाम के दीन में तस्वीरें बनाना जायज़ था, लेकिन दीन इस्लाम में नाजायज़ करार दिया गया। क्यों? इसलिए कि पिछले ज़माने के लोग वो तस्वीर बनाने लगे, और बाद में और ऐसा हुआ कि पहले तो तस्वीर ऐसे ही बनाई, अपने नेक लोगों की तस्वीरें बनाते थे जो इंतकाल कर गए, फला बुजुर्ग इंतकाल कर दिया उसका तस्वीर बना दें। और तस्वीर किस वजह से? इबादत के लिए नहीं, कि याद आए, बहुत नेक आदमी से याद आया, अच्छा याद आए तो उसकी उसकी नेकी भी याद आएगी, उसका इबादत भी, उसकी इबादत भी याद आएगी, हमें भी शौक होगा, तो उनकी तस्वीरें बनाते थे और बनाकर अपने इबादत गाह में भी रखते थे, मस्जिद में भी रखते थे, ताकि मस्जिद में आए तो वो भी सर, वो कितनी कैसी इबादत इस मस्जिद में किया करते थे, हम भी, हमें भी ज़रा शौक हो जाए। लेकिन वो तस्वीरें रखी जाती थी, आहिस्ता आहिस्ता शैतान ने उनको हक से फेर दिया और वो उन्हीं तस्वीरों की इबादत करने लगे। तो मकसद तो पहले ये नहीं, लेकिन करने लगे। तो इसलिए अल्लाह सुब्हान व तआला ने हमारे दीन में ये हुक्म दिया कि तस्वीर बिल्कुल न बनाई जाए, अगरचे इबादत के लिए न हो फिर भी तस्वीर न बनाई जाए। अब ये एक बात समझने की ज़रूरत है, ये दीन इस्लाम की एक ख़ास खूबी है जो दूसरे अदियान में इतनी न थी। क्योंकि दीन इस्लाम के लिए अल्लाह सुब्हान व तआला ने मुकद्दर किया कि वो क़ियामत तक रहेगा, कोई ऐसा नबी उसके बाद नहीं, नबी से हमारे आका सल्लल्लाहु अलैहि वसल्लम के बाद कोई दूसरा नबी नया दीन लेकर आने वाला नहीं है। तो दीन इस्लाम को अल्लाह सुब्हान व तआला ने ऐसा बनाया कि वो क़ियामत तक चल सके। तो उसके लिए दीन इस्लाम में अल्लाह सुब्हान व तआला एक उसूल रखा कि जिस तरह जो बुरा काम है वो नाजायज़ है, इसी तरह हर वो काम जो उस बुरे काम तक ले जा सकता है और ले जाता है वो भी हराम कर दिया गया। तो मिसाल के तौर पर शिर्क बुरा काम है, हराम है, लेकिन तस्वीर शिर्क तक ले जा सकता है। फी नफ्सी, तस्वीर में तो कोई ख़राबी नहीं है, क्या ख़राबी है, लेकिन शिर्क तक ले जा सकता है, और तजुर्बा हुआ किसी, तो इसको भी हराम करार दिया गया। दूसरी मिसाल, शराब में नशा चढ़ जाए वो बुरा है, क्योंकि नशा हो जाए तो आदमी कितने बुरे काम कर लेता है, किसी को गाली दिया, किसी से लड़ पड़ा, कहीं चोरी कर ली, तो शराब में मदहोश हो जाना बुरा काम है। फी नफ्सी, थोड़ा बहुत शराब पीना उसमें क्या बुराई है? तो दूसरे दिनों में शराब पीना थोड़ा बहुत वो जायज़ था, लेकिन थोड़ा बहुत शराब कभी उस वो ले जाता है नशा के तक, थोड़ा बहुत पी लिया तो मज़ा आ गया, तो और ज़्यादा पी लिया तो फिर नशा चढ़ गया। तो चूंकि वो काम बुरे काम तक ले जा सकता है, तो हमारे दिन में ये हुक्म हुआ कि थोड़ा बहुत शराब भी नाजायज़ है। तीसरी मिसाल दो, जिना हराम, बुरा काम, तो जिना तक हर वो काम जो जिना तक ले जा सकते उसे भी हराम करा दिया गया कि बदनजीब ना हो, अजनबी औरत के साथ बगैर जरूरत बात ना हो, इख्तलात ना हो। किस क्यों? इसे कि वो बुरे काम तक ले जाता है। ये हमारे दीन की एक खूबी रही, एक खूबी है, एक उसूल है। दूसरे अध्ययन में वो इसलिए नहीं था कि दूसरे अध्ययन में तस्वीर के हुक्म, लेकिन तस्वीर की वजह से अगर वो शिर्क करने लगे तो दूसरा नबी आएगा और उसे इस्लाह कर देगा। अब हमारे दिन के लिए ऑप्शन तो रहा नहीं कि दूसरा नबी बाद में इस्लाह करेगा, तो हमारे दिन में ऐसा उसूल बनाया गया कि हराम बुरा काम भी हराम, और जो चीज़ इस बुरा काम तक ले जाता है वो भी हराम। इससे हमें भी एक सबक मिलता है, बहुत अहम सबक, वो ये कि गुनाह से भी बचना है اور جن چیزوں کے بارے میں ہمیں معلوم ہے کہ وہ گناہ تک لے جاتا ہے ان سے بھی بچنا ہے. اگرچہ اس چیز میں ہمیں نظر آئے کہ کچھ فائدہ بھی ہے, تصویریں وہ رکھتے تھے اس میں کچھ فائدہ بھی تو تھا نا, کہ عبادت کا شوق بڑھ جائے, اچھے نیک لوگ یاد آئے, ان کے لیے ذرا عیسیٰ علیہ ثواب کرے, لیکن چونکہ فائدے کے ساتھ ایک بڑا نقصان بھی تھا کہ شرک تک لے جائے تو اللہ سبحانہ وتعالیٰ نے ہمیں حراب کر دیا. تو ہمیں بھی سوچنا چاہیے کہ ہماری زندگی میں کیا چیزیں ہیں, کیا کام ہے, کون لوگ ہیں کہ ان کے ساتھ رہنے سے, یہ کام کرنے سے ہو سکتا ہے کچھ فائدہ بھی ہو لیکن ہمارا دینی نقصان بھی ہو رہا ہے, وہ گناہ تک لے جا رہا ہے. اور میں اس کی ایک بہت آسان مثال دے دوں, ہمارے زمانے میں اس کی مثال اسمارٹ فون کی ہے. فی نفسی گناہ تو نہیں ہے لیکن بکثرت لوگوں کو گناہ تک لے جاتا ہے, اور لوگ کہتے کہ اس میں فائدہ بھی تو ہے. تو یہی بات تو ہے کہ ان تصویروں میں بھی فائدہ تو تھا لیکن فائدے کے ساتھ بڑا نقصان تھا, تو اللہ سبحانہ وتعالیٰ فرمایا کہ بچو. تو ہمیں بھی سوچنا چاہیے کہ ایسی چیزوں سے ہم جتنا ہو سکے بچے. اگر کوئی شخص پورا نہیں بچ سکتا ہے تو کم استعمال کم کرے. گناہ میں یا تو ہر شخص پڑتا ہے اور وقت کو ضائع کرنے میں تو ہر شخص ہی پڑ جاتا ہے. جو لوگ عمر والے ہیں جن کو اسمارٹ فون سے اتنی مناسبت نہیں ہے وہ بہت خوش نصیب ہے کہ یہ وقت کے ضائع کرنے کا اور گناہ کا آلہ کے لیے ان کے پاس اتنا ایکسس نہیں ہے. تو خیر یہ تو ایک مثال ہے لیکن ہمیں سوچنا چاہیے کسی شخص کی صحبت کہ ہمیں اچھا لگتا ہے, اچھا دوست ہے لیکن ہمیں معلوم ہے کہ وہ گناہ تک لے جاتا ہے. تو شریعت کا حکم ہے کہ اس ذریعے سے بھی بچو. تو اسی لیے ہمارے دین میں تصویر کو بھی حرام کر دیا. اور تماثیل وجفان کل جواب, اور حوض جیسے بڑے بڑے لگن, بڑے بڑے برتن وہ بناتے تھے حوض جیسے پانی جمع کرنے کے لیے. وقدور راسیات, اور زمین میں جمی ہوئی دیگیں, بڑے بڑے پوٹس بڑی دعوت کرانے کے لیے, بڑے بڑے برتن پانی کے لیے بھی اور بڑے بڑے دیگیں بھی, بڑی بڑی زمین, اور کتنے یعنی اتنے بڑے ہوتے تھے کہ باقاعدہ بعض سے لکھا ہے کہ وہ یوں سمجھے کہ زمین کے پتھر ہی سے بنے ہوئے ہوتے تھے, اسی پتھر سے بنا, اور اس جمی ہوئی وہاں سے ہٹتی نہیں تھی. تو یہ سب سلیمان علیہ السلام کی معجزہ, اور اس میں اللہ سبحانہ وتعالیٰ وہی دکھا ہے کہ اللہ سبحانہ وتعالیٰ زمین بھی اللہ سبحانہ وتعالیٰ کے کنٹرول میں, اسی لیے جنات کے ذریعے سلیمان علیہ السلام کے لیے زمین پر کام کروا رہے ہیں. اعملوا آل داؤد شکرا, اے داؤد علیہ السلام کی خاندان تم شکر میں عمل کرو. وقلیل من عبادی الشکور, اور میرے بندوں میں سے بہت تھوڑے شکر گزار ہیں, حقیقی شکر کرنے والے میرے بندوں میں سے بہت تھوڑے ہیں. آگے سلیمان علیہ السلام کا ایک واقعہ ہے, وہ آئندہ ہفتے عرض کر دیا جائے گا. اللہ سبحانہ وتعالی ہم سب کو قرآن سمجھنے کی, اس پر عمل کرنے کی, اس کی تلاوت کی توفیق نصیب فرمائے. اللہ سبحانہ وتعالی ہم سب کو بھی جو اسباق ان مختصر آیات میں ہے ان پر عمل کی توفیق نصیب فرمائے. آمین. وآخر دعوانا الحمد لله رب العالمين, صلى الله على نبينا محمد وعلى آله وصحبه أجمعين. سبحان الله وبحمده, سبحانك اللهم وبحمدك, أشهد أن لا إله إلا أنت, أستغفرك وأتوب إليك. دعانا الفاظ میں جو لمکی دعانا الفاظ چھکے ان شاء الله.